नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गर्नुभएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशका आधारमा निर्वाचन आयोगले हिजो राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन नियमावली 2078 जारी गरेको छ। नियमावली राजपत्रमा समेत प्रकाशन गरिएको छ। नियमावली नभएका कारण नयाँ दल दर्ताको प्रक्रिया अगाडि बढ़न नसकेकोमा राजपत्रमा प्रकाशनमा आएपछि दल दर्ताका लागि निवेदन दिएका नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी लोकतान्त्रिकका लागि दल दर्ताको बाटो खुलिएको छ। यो सँगै प्रस्तावित दलहरूको आगामी यात्रा कस्तो होला भन्ने कौतूहलता पनि देखिएको छ। पार्टी गठन र आगामी यात्राबारे अन्यलमा रहेको महन्त ठाकुर नेतृत्वको समूहले अध्यादेश आएसँगै जनता समाजवादी पार्टी लोकतान्त्रिकका नाममा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएसँगै संगठन संरचना र आगामी यात्राबारे आन्तरिक परामर्श पनि तीव्र पारेको छ। मधेस मुद्दा, सरकारमा सहभागिता लगायतका विषयमा भइरहेको आन्तरिक परामर्शमा कतिपय नेताले सरकारमा सहभागी भएर अघि बढ़नुपर्ने राय प्रस्तुत गर्नुभएको छ भने कतिपयले प्रतिपक्षमै बसेर मधेस मुद्दाको सम्बोधनमा लाग्नुपर्ने धारणा राख्नु भएको छ। जनता समाजवादी पार्टी लोकतान्त्रिकमा जनता समाजवादी पार्टीका 24 जना कार्यकारिणी सदस्य र 15 जना सांसद हुनुहुन्छ। प्रस्तावित जनता समाजवादी पार्टी लोकतान्त्रिकको आगामी यात्रा लगायतका विषयमा आजको संवादमा हामी कुराकानी गर्नेछौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ सांसद एवं जनता समाजवादी पार्टी लोकतान्त्रिकका नेता लक्ष्मणलाल कर्ण। कर्णज्यू,
हजुर हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
अब यहाँहरूको जुन अन्यलता थियो एउटा खालको, अब कसरी अगाडि बढ्ने, के गर्ने भन्ने, त्यो अन्यलता चाहिँ अब अध्यादेश जारी भएसँगै सहजीकरणतिर अथवा सहज बाटोमा देखिएको छ र हिजो निर्वाचन आयोगले नियमावली जारी गरेसँगै अब यसले एउटा बाटो पक्रेको छ भनौं। अब यहाँहरू कसरी अगाडि बढ्नुहुन्छ?
के छ भने हामीले के कोसिस गर्यौं भने दुईटा पार्टी मिलाएर एकसाथ हिँड्ने कोसिस गर्यौं। यो प्रयास गर्दा गर्दै पनि त्यो पनि कुन बेलामा भने जुन बेलामा उपेन्द्र यादवको पार्टी फुट्दै थियो, अप्ठ्यारोमा पर्दै थियो, त्यो बेला हामीले मिलेर अगाडि बढौं भन्ने काम गरे हो। दुई नम्बरमा हाम्रो सरकार छ, यो सरकारलाई पनि असर नपरोस् भनेर हामीले मिलाएको हो। तर एउटा बाटोमा हिँडिसकेपछि वैमनस्वता आपसमा भयो, साथमा बसेर काम गर्न गाह्रो भयो र पार्टी फोर्नैको लागि उहाँले आधिकारिकताको दावी पनि गर्नुभयो। जुन निर्वाचन आयोगमा निर्वाचन आयोगले आधिकारिकता दियो, उहाँलाई दिइसकेपछि अब हामी जुन थियौँ रजप्पा राष्ट्रिय जनता पार्टीका, त्यसबाट एक दुईजना हाम्रो 6 पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी दुईजना उता गए, आधिकारिकता प्राप्त गर्नमा धेरै नै मदत गरे उहाँहरूले। तापनि हामीलाई पनि त पार्टी चाहिन्छ, हामी अन्यलतामा थिएनौ किनभने माथिल्लो तहमा 2-4 जना यताउति भएको निश्चित हो, तर तल्लो जुन नेता कार्यकर्ताका पंक्ति छ त्यसमा कहीँ विचलन छैन, जन उत्साह आयो, हामी 2 पार्टी मिलेर समायोजन गर्न सकेनौ, कहीँ काम गर्न सकेनौ, अब हामी अलग काम गर्छौं भन्दै एउटा उत्साह पनि आयो र त्यो उत्साहले गर्दाखेरि हामीले अहिले जुन अध्यादेश आयो निश्चित रूपबाट यो अध्यादेश र हिजो जुन नियमावली आयो एउटा प्रक्रिया पनि निश्चित छ, हामीले दर्ता गरेका छौँ। नियमावलीमा केही यताउति भएको छ भने त्यसलाई सच्याएर हामी अगाडि बढ्छौँ।
कर्णज्यू, अलिकति अध्यादेशको बारेमा छलफल गरौँ न। यो अध्यादेश, यहाँ त कानूनको जानकार पनि हुनुहुन्छ, अध्यादेशका बारेमा सत्तामा बस्ने बित्तिकै या आफ्नो अनुकूलता हुने बित्तिकै अध्यादेश मार्फत अगाडि बढ्ने प्रक्रियालाई होइन, यो संवैधानिक प्रक्रिया हो, यो एउटा जटिलताको निकास दिने कहीँ न कहीँ प्रक्रिया हो किनभने यो संविधानमै राखिएको छ, यो बाटो नै हो भन्ने खालका कुराहरू गर्ने र प्रतिपक्षमा जाँदा अथवा आफूलाई चाहिँ अलि असहज हुँदा होइन यो भएन यसले विधि प्रक्रिया मिच्यो भन्ने कुरा, अब यो यसको वास्तविकता के हो? यो
एक्चुअल तपाईँ हेर्नुहोस्, कानून निर्माण गर्ने थलो संसद नै हो, संसारभरि जहाँ संसदीय व्यवस्था छ या छैन त्यो ठाउँमा पनि संसदले कानूनको निर्माण गर्छ। हाम्रो अहिले संसदको अवस्था हेर्ने हो भने बहुमत प्राप्त प्रधानमन्त्री छ, योभन्दा अगाडिको प्रधानमन्त्री पनि बहुमतमा छु भनेको थियो, विश्वास लिन जाँदाखेरि विश्वासको मत प्राप्त गर्न सकेन। अहिले पनि त बहुमत छ 165 को बहुमतले सरकार बनेको छ, तर एउटा पनि विधेयक पेश भएको छ, छलफल भएको छ। सरकारले आफूलाई म बहुमत छ मा छु भनिकन कन्फिडेन्स जागेको छैन, किनभने संसद एउटा गणितको खेल पनि हो। यस्तो अवस्थामा यो लामो समय भयो, दुईचोटि यही कारणले गर्दाखेरि विघटन पनि भयो। हामीले जेसुकै भने पनि दुईचोटि हामीले संसद विघटन जुन गर्यौँ त्यसको कारण पनि यही थियो, सरकार चलिराखे तर संसदमा उसको बहुमत छैन। अहिले हेर्नुहुन्छ भने पार्टीभित्रको विग्रहले गर्दाखेरि, अन्तर्विरोधले गर्दाखेरि अहिले पनि वास्तविकता रूपमा हेर्नुहुन्छ भने त बहुमत छ भन्न नै गाह्रो छ, छैन पनि भन्न सकिन्छ, किन पार्टीको बिचमा धेरै द्वन्द छ। र हामीले कल्पना गरेका छौँ कि हामी देशको सञ्चालन बहुदलीय व्यवस्थाबाट गर्छौँ र दलभित्र यति अस्वस्थ प्रतिस्पर्धा छ, दलभित्र विग्रह छ, असन्तोष छ भने राजनीतिमा असर पर्छ। मैले तपाईँलाई यति लामो किन भने भने यो अवस्थालाई सहज गर्नलाई एकमात्र उपाय यो अध्यादेश थियो। अब अध्यादेश किन लाए भन्ने प्रश्न रहेछ भने अध्यादेश आउँछ किनभने संविधानमा किन व्यवस्था गर्यो, संविधानमै हामीले व्यवस्था के गर्यो भने पार्लियामेन्टले, पार्लियामेन्ट नभएको अवस्थामा सरकारले अध्यादेश लाउन सक्छ, अति आवश्यक छ भने लाउन सक्छ। म हेर्छु योभन्दा आवश्यकता अरू केही हुनै सक्दैन, या त फेरि पार्लियामेन्ट डिजल्भ गरिकन अगाडि चुनावतिर जानु पर्यो, वा राजनीतिक दलको अवस्थालाई सुधार्नु पर्यो। राजनीतिक दलको अवस्था सुधार्ने यो बाहेक अन्य बाटो थिएन। यदि पार्लियामेन्टमा यही अध्यादेश ल्याइन्थ्यो भने यो एक दिनमा हुने कुरै होइन, पार्लियामेन्टको जुन आफ्नो प्रोसेस छ त्यो प्रोसेसले जति चाँडै गरे भने एक दुई महिना समय लाग्छ, चाँडै गरे भने हुन त वर्षौँ वर्षौँ राखिराखेछ, एक दुई महिना लाग्छ। यो सम्पूर्ण अवस्थाले गर्दाखेरि अध्यादेशको आवश्यकता थियो देशलाई, र अध्यादेशको आवश्यकता भएकै कारणबाट सरकारले लागेको। अब टेक्निकली अध्यादेशले देश चलायो भन्ने कुरा हो भने, वा अपोजिसनले विरोध गर्छ भन्ने कुरा भन्नुहुन्छ, राजनीतिमा विरोध स्वाभाविक हो, जहाँ लोकतन्त्र हुन्छ त्यो ठाउँमा विरोध पनि हुन्छ, त्यो ठाउँमा प्रशंसा पनि हुन्छ, विरोध पनि हुन्छ। यो विषयवस्तु पनि राम्रै हो, यसलाई खराब विरोध गर्दैमा यसलाई खराब भन्ने हो।
भनेको चाहिँ अहिलेको अवस्थामा अध्यादेश मात्रै एउटा विकल्प थियो, जुन चाहिँ यहाँले भने जस्तो संसद विघटन भन्दा केही राम्रो थियो।
हजुर हजुर हजुर।
अब सरकारको बहुमत र अल्पमतका विषयमा पनि यहाँले केही धारणा राख्नुभयो, यहाँहरूले पनि सरकारलाई विश्वासको मत दिनुभएको हो, जसका कारणले यहाँले अघि भने जस्तो 165 को संख्या पुग्या हो। अब विग्रहको सन्दर्भ त नेकपा एमालेमा थियो होला, यहाँहरूमा त विग्रह हुँदाहुँदै पनि यहाँहरूको दुईटै पक्षले आखिर विश्वासको मत दियो, कसरी चाहिँ केही नै सरकारको बहुमतमा तलमाथि हुन सक्छ होला र?
पनि त तपाईँले हेर्नुभयो, एउटै पार्टी भयो भने त विभिन्न अवस्थामा एक ग्रुप अब्सेन्ट हुने, भोट नदिने कामहरू त भएको छ नि। एउटै पार्टीमा पनि पार्टीको लाइन अनुसार, पार्टीको जुन धारणा अनुसार त काम भएको छैन, दुईटा फ्याक्सन अलग अलग देखिएको छ। हामीले जुन दियौँ समर्थन दियौँ, हामीले समर्थन दिँदाको अवस्थामा पनि हाम्रो पार्टी पछि गएर जुन आधिकारिकता प्राप्त हो, आधिकारिकताबाट एकजनालाई आधिकारिकता दियो, हामी त दुई अध्यक्ष सिस्टमबाट सञ्चालन गर्न खोज्या हो। दुईटा पार्टी मिले यसलाई कसरी अगाडि बढाउने, त दुईटा अध्यक्ष राखौँ, एउटा अध्यक्ष उताबाट एउटा अध्यक्ष यताबाट, र दुइटैले निर्णय गरिकन दुइटैको निर्णयबाट सञ्चालन गर्ने, दुइटैको पार्टी पङ्क्तिहरू छ, जबसम्म समायोजन हुँदैन तबसम्म यो काम गर्दै जाने भन्ने थियो। तर त्यही अवस्थामा जुन काम हो त्यो सबैलाई थाहा छ, जनताहरू छ सबैलाई,
त्यो त निर्वाचन आयोगले नै गर्यो।
त्यो भने हामी समर्थन गरे पनि हामी सरकारमा जाने कुरा त गरेका थिएन नि, समर्थन ठिक छ। त्यसले गर्दाखेरि के छ भने त्यो समर्थन कुनै बेला पनि फिर्ता हुन सक्छ, त्यो समर्थन लामो समयसँग पनि चल्न सक्छ। अब यो सब अङ्क गणितको खेल हेर्नुहुन्छ भने त खोइ सरकार त छ बहुमतमा, कुनै बिल पास गर्न सक्छ। अब यसपछि जुन पार्टीहरू बन्छ भन्न, अहिले नै निर्वाचन आयोगमा एमालेका एक ग्रुप पुगिसकेका छ, जनता समाजवादी पार्टीका हामी पुगेका छौँ। यो भएपछि त पार्लियामेन्टमा सहज परिस्थिति एउटा कायम हुन्छ।
खण्डज्यू, यहाँहरूको जुन एउटा भनौँ न अब वैधानिकताको जुन प्रक्रिया सुरु भएको छ, हिजो मात्रै राजपत्रमा नियमावली पनि प्रकाशन भइसकेको छ र यदि सहजतातिरको यात्रा अगाडि चाहिँ बढाउन सहज हुने भएको छ, यो विषयमा हामीले विश्लेषण गर्यौं। यो सँगै अब सरकारमा सहभागिताको प्रश्नमा पनि यहाँहरूको पार्टीभित्र आन्तरिक छलफलहरू भएका छन्, परामर्शहरू भएका छन् र त्यहाँ पनि फरक फरक खालका स्वरहरू सुनिएका छन्। होइन सरकारमै सहभागी भएर जानुपर्छ किनभने हामीले विश्वासको मत दिएका हौं, होइन सरकारमा सहभागी हुनु हुँदैन किनभने हाम्रो मधेसको मुद्दा छ भन्ने खालका कुराहरू, र चाहिँ भनौँ न बन्दी चाहिँ रहनुभएका यहाँहरूका एकजना सांसदको सन्दर्भ पनि यहाँहरूले उठाइरहनु भएको छ अथवा यहाँहरूका नेताहरूले बैठकमा उठाइरहनु भएको छ। अब सरकारलाई लिएर यहाँहरूको चाहिँ कस्तो खालको धारणा हुन्छ, अलिक केही त यहाँले भन्नुभयो कि कुनै पनि बेला हामी विश्वासको मत फिर्ता लिन सक्छौँ अथवा कायम राखिरहन सक्छौँ, त्यो त एउटा पक्ष नै भयो, तर हुन्छ चाहिँ के जसरी यहाँहरूको परामर्शमा फरक फरक खालका स्वरहरू सुनिएका छन्?
होइन, अहिलेसम्म अब स्वर त तपाईँ हेर्नुहुन्छ भने मैले बाहिर कुनै यस किसिमका स्वर सुनेको छैन, तर कहीँ कसैले केही भनेको छ भने अलग कुरा हो। सरकारमा जाने वा नजाने विषयमा हाम्रो बिचमा अहिले कतै छलफल भएको छैन, आधिकारिक रूपमा आधिकारिक बैठकमा वा आफूमा कुनै छलफल जाने वा नजाने विषयमा छलफल भएको छैन। व्यक्तिगत कुरा कसै कसैले गरे होला वा नगरे होला त्यो आफ्नो ठाउँमा छ। अहिले हाम्रो जति पनि यो एक सप्ताहदेखि बैठक चलिरहेको छ, त्यो बैठक हामीले पार्टी बिना त केही पनि चल्दैन, त्यस कारण दल दर्ता गर्नुपर्छ, दल दर्ता गरिकन अगाडि बढ्नुपर्छ। त्यसमा अन्यल अलिकति थियो किनभने हामीलाई दल त खोल्नको लागि निर्वाचन आयोगको फैसलामा पनि उल्लेख भइसकेको थियो, बहुमतलाई आधिकारिकता दिने र अर्को पक्षलाई मान्यता दिई दर्ता गर्ने, दल दर्ता गर्ने हाम्रो लागि बाटी खुलेको थियो। 44:6 एउटा कुरा के थियो भने, बडो प्रष्ट रूपबाट भन्ने हो भने त्यसमा 40% आकर्षित हुन्छ कि हुँदैन, यसमा हामी धेरै लामो छलफल गर्यौँ। त्यसमा 33 अनुसार पार्टी अलग गर्ने हो भने त 40% चाहिन्छ। 44:6 बाध्यात्मक व्यवस्था हो, आयोगले नै तिमी खोल भनिसकेपछि त्यहाँ पढ्दैन भने, यस किसिमको अन्यल थियो। यो अन्यलतालाई 40% हामीसँग थिएन, 40% हामीसँग नहुँदाखेरि केही अन्यल अवस्था त अवश्य नै थियो। त्यसले गर्दाखेरि यो अध्यादेश आउँदाखेरि सहज हो र हामी गयौँ। जहाँसम्म सरकारको कुरा गर्नुहुन्छ भने, सरकारको लागि अहिले हामीले कुनै कुरा गरेका छैनौँ, राजनीतिक पार्टी त सरकारमा जाँदैन भने कसम खाएर बस्दैन, तर राजनीतिक पार्टीको वैचारिक वा सैद्धान्तिक जुन कुराहरू हुन्छ त्यो पुरा गराउन त अवश्य प्रयोग गर्छ, प्रयास गर्छ। त्यसैका लागि हामीले विगतको अवस्थामा समर्थन दिँदाखेरि पनि मधेसका केही मागहरू पुरा भयो, केही बाँकी रहन गएको छ। प्रक्रिया स्टार्ट गरिदियो, ओलीजीको सरकारले नै गरिदिए, तर बाँकी रहन गयो। जस्तो नागरिकताको प्रश्न हो, संविधान संशोधनको प्रश्न हो, रेशम चौधरीको रिहाईको प्रश्न हो, जलेश्वरका कैदीहरूको रिहाईको प्रश्न हो, यो केही बाँकी रहन गएको छ भने यो सरकारले पनि प्रतिबद्धता गरे, हामी यो काम गर्छौँ र यो काम गर्छौँ भन्ने कारणबाट हामीले सहयोग गरे हो। अब सरकारको कुरा गर्नुभयो, यसमा कुनै यसले मतभेद छैन। सरकारमा जाने हो भने हामी बस्छौँ, पहिले पार्टीतर्फ होस्, त्यसपछि सरकार कम्फोर्टेबली सरकार संसदीय व्यवस्थामा प्रधानमन्त्रीको हुन्छ, प्रधानमन्त्रीलाई कम्फोर्टेबल अवस्थामा पुर्याउनको लागि मात्रै सरकारमा जाने हो, नभए हामी जान्दैनौँ, बाहिरबाट समर्थन गर्छौँ, आफ्नो माग मुद्दाको लागि प्रयास गर्छौँ र प्रधानमन्त्रीले गरेको प्रतिबद्धतालाई पुरा गराउने प्रयास।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी बुधबार जारी राजनीतिक विभाजन सम्बन्धी अध्यादेशका आधारमा निर्वाचन आयोगले हिजो राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन नियमावली 2078 जारी गरेपछि नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी लोकतान्त्रिकका लागि दल दर्ताको बाटो खुलेको सन्दर्भमा जनता समाजवादी पार्टी लोकतान्त्रिकका नेता लक्ष्मणलाल कर्णसँग कुराकानी गरिरहेका छौं। कर्णज्यू, यो त भयो राजनीतिका विभिन्न पक्ष विपक्ष धारणाहरू, तर राजनीति मूल रूपमा समाजसेवाका लागि आम जनताको पक्षमा गरिन्छ, आम जनताको जनजीवनलाई सहज गराउन गरिन्छ। यहाँहरूले पनि लामो समयदेखि त्यही प्रतिबद्धता गर्दै जनता कहाँ पुग्दै मत लिँदै निर्वाचित हुँदै यहाँ पनि लामो समयदेखि संसदमा हुनुहुन्छ। अब जुन प्रश्न छ, यहाँहरू सधैँ संसदमा निर्वाचित हुने तर झगडा गरिरहने सरकारमा सहभागिताको सन्दर्भ, दाउपेचका कुरा, आधिकारिकताका कुरा, विभाजनका कुरा, यी लामो समयदेखि चलि नै रहे, तर विकास समृद्धि जस्ता जुन मुद्दाहरू छन् मूल रूपमा आम सर्वसाधारणसँग आम जनतासँग जोडिएको मुद्दाहरू छ, यी मुद्दाहरूका सन्दर्भमा महिला सहभागिताका सन्दर्भ भनौँ, शिक्षाका सन्दर्भ भनौँ, स्वास्थ्यका सन्दर्भ भनौँ, कोरोनाको यत्रो महामारीका बीच कैयौं मानिसहरूले अझै खोप पाउन सकेका छैनन्, कोरोनाको यो लकडाउन लगायतका कारणले मानिसको जनजीवन झनभन्दा झन गाह्रो हुँदै गएको छ, राजनीतिक दलहरूका बीचमा यहाँहरूका बीचमा ती विषयमा संवादहरू, ती विषयमा छलफलहरू अथवा विवादै भए पनि त्यस्ता खालका विषयमा विवादहरू हुने दिन चाहिँ कहिले आउला?
हजुर, ठिक कुरा गर्नुभयो तपाईँले। राजनीतिक दलको एउटा उद्देश्य हुन्छ, काम हुन्छ, त्यो देशका समग्र जनतालाई खुसीहाल बनाउने नै हो। हामी कहाँ असन्तुष्टि देशमा एक दुईटा प्रश्नको छ वृहत रूपमा। एउटा त हामीले दुई पक्ष देशमा देख्नुहुन्छ, एउटा संघीयता पक्षतर्फ जस्तो कि हामी छौँ, एउटा संघीयताका नामै नसुन्ने पक्षहरू पनि छ। दोस्रो कुरो नागरिकताको प्रश्न जुन रहेछ, यसलाई हामीले 63 सालमा अन्तिम आदेश अन्तिम संविधान लाउँदाखेरि केही हदसम्म समाधान गर्यो, त्यो पनि 6 महिना 2 वर्षको टाइम दिएको थियो, 6 महिनापछि त्यो काम पनि रोक्यो र त्यसैका बाई प्रोडक्ट अहिले जनसिद्धका छोरा छोरीहरूले अहिलेसम्म नागरिकता प्राप्त गर्ने करिब 5-5.5 लाख बाँकी रहेछन्। नागरिकताको समस्या सल्भ नभइकन देशमा सामान्य अवस्थामा रहँदैन, यत्रो ठुलो नागरिकको असन्तोषले सामान्य हुने अवस्था स्थिति हुँदैन। तेस्रो कुरा समावेशिताको, जुन यहाँले उठाउनुभयो, चाहे लैङ्गिक समावेशिता होस्, क्षेत्रीय समावेशिता होस्, समुदाय होस्, यो सम्पूर्ण कुरोमा जब मान्छे हेर्छ राज्यमा म कहाँ छु, मेरो स्थान कहाँ रहेछ, म किन राज्यमा सहभागी भएन भने असन्तोष त्यसबाट पनि पर्याप्त रूपबाट उठ्छ। यही संविधानको लागि यही यसलाई हामीले गर्नको लागि 47 सालदेखि हेर्नुहुन्छ भने अविरल जुन बेलादेखि पार्टी खोलेको लागिराखेको छ, नाम त विभिन्न परिवर्तन भएछ, पार्टी टुक्रा पनि भएको छ, पार्टी जोडिया पनि छ, दुइटै अवस्था छ। कहिले हेर्नुहुन्छ भने पार्टी टुक्रा टुक्रा हुँदै जान्छ, कहिले फेरि सबै मिल्ने प्रकरण सुरु हुन्छ, र विगतको अवस्थामा एउटा मिलन प्रकरण चाँडैतिर आयो। हामी मायामा पहिले पढै थियो फुट्ने जुट्ने, अहिले चाँडैतिर जुट्ने एउटा क्रम सुरु भयो र त्यो क्रममा हामी पनि जुट्यौँ। तर अब दुर्भाग्यवश अन्य पार्टी पनि जुटेर फेरि फुट्न पुगे, हामी पनि जुटेर फेरि फुट्न पुग्यौँ। त हामीले के छ भने पार्टी खोल्ने अहिले भर्खर कुनै नयाँ पार्टी खोले होइन, यो पुरानो जुन हाम्रो सम्पत्ति हो, कार्यकर्ता हो, गाउँ गाउँसम्म मान्छे हो, जुन पार्टी फुटेर उत्साहित भएका छन्, हामीले कामै गर्न पाएका थियौँ, हामीले आपसमा झगडा गरिराखेका थियौँ, एक ठाउँमा बस्ने अवस्था थिएन, त्यसबाट एउटा उत्साह र खुसी पनि आएको छ। यो सम्पूर्ण आफ्नो प्रोपर्टीलाई, यो हाम्रो प्रोपर्टी हो, हाम्रो यो लम्बा एउटा कमाईको प्रोपर्टी हो, यसलाई पनि जोगाउन, जनताको भावनालाई पनि रक्षा गर्नको लागि हामी बनायौँ, र उद्देश्य हाम्रो त्यही हो जुन भन्नुभयो, यो देशमा समावेशता कायम हुनुपर्छ, नागरिकताबाट प्रमाण पत्रबाट कोही वञ्चित नहोस्, संघीयताको जुन मोडेल छ संसारभरि त्यसमध्ये कुनै मोडलमा यो आधारित छैन, अधिकार सम्पन्न संघीयता छैन, राज्यको नेचर हेर्नुहुन्छ भने व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका एउटै नेचरका छन्, एउटै समूह एउटै समुदायको वर्चस्व रहेछ। यस्तो बेलामा म कहाँ छु भन्ने जनताले खोज्नु स्वाभाविक छ, र त्यसको लागि हामी लड्दैछौँ। तपाईँले जुन चिन्ता गर्नुभयो वास्तविक चिन्ता देशको त्यही हो, त्यही उद्देश्यको लागि हामी अहिले पार्टी पनि खोल्दैछौँ र हामी लड्दैछौँ र सङ्घर्ष गर्दै जान्छौँ।
कर्णज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस् धन्यवाद।
उहाँ हुनुहुन्थ्यो सांसद एवं जनता समाजवादी पार्टी लोकतान्त्रिकका नेता लक्ष्मणलाल कर्ण, अन्तरसम्वादमा हामीसँग कुराकानी गर्नुहुँदै। प्राविधिक मित्र राजु थापासहित सन्तोष रेग्मी विदा हुन्छु। अवस्था नमस्कार।